यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगद्वारा निर्वाचन आचार संहिता कार्यान्वयनमा कडाई, आचार संहिता उल्लंघन गर्ने राजनैतिक दल, उम्मेद्वार, सरकारका पदाधिकारी र गैर सरकारी संस्थासँग स्पष्टीकरण माग। बाँके जिल्लामा कुष्ठरोगको प्रभाव अझै उच्च। लमजुङ तनहु जोड्ने डुम्रे बेसी शहर सड़क आजदेखि 3 दिनसम्म बन्द रहने। फिलिपिन्समा एक डुंगा डुब्दा कम्तीमा 18 जनाको मृत्यु। र नेपाल आईसीसी महिला T20 विश्वकप ग्लोबल छनौटको पहिलो चरणबाटै बाहिरियो।
सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने राजनैतिक दल, उम्मेद्वार, सरकारका पदाधिकारी र गैर सरकारी संस्थालाई स्पष्टीकरण माग गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई आयोगले आचार संहिता कार्यान्वयनमा कडाई गर्दै सरकारी स्रोतको दुरूपयोग र अन्य निषेधित गतिविधिमा संलग्न भएको भन्दै जवाब माग गरेको हो। यसै गरी बालबालिकालाई राजनैतिक गतिविधि र प्रचार प्रसारमा प्रयोग गरेको उजुरी परेपछि आयोगले धरानका उम्मेद्वार हर्क साङपाङलाई सचेत गराउँछ जवाब मागेको छ। त्यसै गरी आयोगले नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार शक्तिबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेद्वार डाक्टर सुरेन्द्र भण्डारी र दोलखाका रासोपा उम्मेद्वार जगदीश खरेललाई स्पष्टीकरण सोधेको जनाएको छ। आयोगको कानून महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराईका अनुसार विभिन्न जिल्लाका उम्मेद्वारमाथि परेको उजुरीका आधारमा आयोगले कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। आयोगका अनुसार हालसम्म राष्ट्रिय खेलकुद परिषद लगायत विभिन्न निकाय र व्यक्ति विरूद्ध 8 उजुरी दर्ता भएका छन्। आयोगले आचार संहिताको पूर्ण पालना गर्न र उल्लंघन गरेमा कानून अनुसार कड़ा कार्यवाही गरिने चेतावनी समेत दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 753 स्थानीय तह र 77 जिल्ला समन्वय समितिलाई निर्वाचन आचार संहिता 2082 लागू गर्न गराउन सर्कुलर गरेको छ। सरकारले 2082 साल पुस 12 गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचार संहिता सार्वजनिक गरेको थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतपत्र छपाई कार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानो ठिमीमा आज समानुपातिक तर्फको 2,08,50,000 प्रति मतपत्र छपाई कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो। केन्द्रले आजैबाट प्रत्यक्ष तर्फको मतपत्र छपाई कार्य शुरू गर्ने उहाँले जानकारी दिनुभयो। केन्द्रले यसअघि 10,98,200 नमूना मतपत्र छपाई गरेर निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले संचालनमा ल्याएको कल सेन्टरमा मतदाता र सरकारवालाको आकर्षण बढ़ेको छ। गत माघ 5 गतेदेखि आयोग परिसरमा शुरू भएको कल सेन्टरमा हिजो आइतबारसम्म 792 जनाले विभिन्न विषयमा जिज्ञासा राख्नु भएको छ। आयोगका अनुसार प्राप्त जिज्ञासाहरूमध्ये सबैभन्दा बढ़ी मतदाता नामावलीसँग सम्बन्धित छन्। यस अवधिमा नामावलीका विषयमा 420 जिज्ञासाको सम्बोधन गरिएको छ। यस्तै निर्वाचन आचार संहिताका विषयमा 72, मतदाता शिक्षा सम्बन्धी 36 र अन्य विविध विषयमा 264 प्रश्नको जवाब दिइएको आयोगले जनाएको छ। बिहान 9 देखि साँझ 6 बजेसम्म निर्वाचनका क्रममा नागरिक र सरकारवालालाई आइपर्ने दुविधा हटाउन आयोगले निशुल्क टोल फ्री नम्बर 1102 संचालनमा ल्याएको छ। एकैपटक 15 जनासम्मले फोन गर्दा कलहरू होल्डमा बस्नु नपर्ने गरी प्रविधिको व्यवस्था मिलाइएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्बन्धी आचार संहिता र निर्वाचन कवरेज बारे अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सिंहदरबार स्थित सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनमा आयोजना गरिएको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका समयमा आउन सक्ने भ्रामक र नकारात्मक सूचना रोक्न सबै संचार माध्यमले तथ्यपरक जानकारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
सूचना प्रविधिको क्षेत्रमा विकास भएका डिजिटल माध्यमहरूले सूचना सम्प्रेषणका क्षेत्रमा अवसरको साथसाथै चुनौती पनि बढाएका छन्। मूलत गलत जानकारी मिस इन्फर्मेशन, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार हेट स्पीच एण्ड डिसइन्फर्मेशन, भ्रामक र मिथ्या सूचना तथा समाचार जङ्क एण्ड फेक न्यूज, कृत्रिम बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन्सीको प्रयोगसँगै बढेको गहिरो भ्रम सृजना गर्ने विषयवस्तु, डिप फेक, सनसनीपूर्ण शीर्षक र तस्विरको प्रयोगबाट सस्तो प्रचारका लागि प्रविधिको दुरूपयोग गरी कसैको छवि धमिल्याउन र नकारात्मक प्रभाव निर्माणका लागि प्रयोग हुने बोट्स लगायतले बढाएको चुनौती निर्वाचनको समयमा ज्यादै संवेदनशील बन्ने गरेका छन्। पत्रकारिताको मूल्य, मान्यता, धर्म, सिद्धान्त तथा व्यावसायिक नैतिकता र आचार संहिताको पूर्ण पालना गरिएन भने मिथ्या सूचना र दुष्प्रचारको जोखिम अझ बढी हुन्छ। त्यसैले निर्वाचन आयोगले एउटा वाक्यलाई जोड दिएको छ, त्यो हो आधिकारिक स्रोतलाई मात्र विश्वास गरौं।
निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले संचार माध्यमले निर्वाचन बारे नकारात्मक सन्देश दिने खालका सामग्री उत्पादन र प्रसारण गर्न नहुने भन्दै प्रेस काउन्सिल, विज्ञापन बोर्ड र साइबर ब्यूरो मार्फत भ्रामक सूचना रोकथामका लागि कड़ा निगरानी गरिएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले भयमुक्त चुनावको वातावरण निर्माण, आचार संहिता पालन सम्बन्धी सचेतना र विश्वसनीय सूचना सम्प्रेषणमा संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै सार्वजनिक सेवा प्रसारणले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणले आफ्नो तटस्थता कायम राख्दै नागरिकका सरोकारका विषयलाई बढ़ीभन्दा बढ़ी प्राथमिकता दिएर अघि बढ़ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले स्वच्छ र निष्पक्ष निर्वाचनमा विज्ञहरूको मार्गदर्शन उपयोगी हुने तथा अभिमुखीकरण कार्यक्रमले प्रसारणलाई प्रभावकारी बनाउने हुँदा राष्ट्रिय हितका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। रेडियो नेपालका समाचार महाशाखा प्रमुख पवन प्याकुरेलले रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रविधिको प्रयोग गरी बढ़ीभन्दा बढ़ी निष्पक्ष र त्रुटिरहित ढंगले समाचार र कार्यक्रम प्रसारण गर्ने बताउनुभयो। अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले निर्वाचन आचार संहिता र सार्वजनिक सेवा प्रसारण नेपालका संचालक समितिका सदस्यद्वय डाक्टर भूमि चापागाई र अनिता गुरूङले निर्वाचन कवरेजका बारेमा प्रशिक्षण दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन आचार संहिता र निर्वाचन कवरेज बारे अभिमुखीकरण कार्यक्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनका समाचार र कार्यक्रममा कार्यरत सम्पादक, संवाददाता, कार्यक्रम उत्पादक र प्रदेश र जिल्ला संवाददाताहरूको सहभागिता रहेको छ। अभिमुखीकरण कार्यक्रम पर्सिसम्म सञ्चालन हुनेछ। कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर एकमा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहौल तातेको छ। कञ्चनपुरका तीन क्षेत्रमध्ये कम विकसित मानिने क्षेत्र नम्बर एकमा विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरू मतदाता समक्ष आआफ्ना एजेण्डा लिएर मैदानमा उत्रिनु भएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 नजिकै जाँदा यहाँ चुनावी सरगर्मी तीव्र बनेको छ। निर्वाचन आयोगका अनुसार कञ्चनपुर क्षेत्र नम्बर एकमा प्रतिनिधि सभा सदस्यका लागि 19 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ, जसमा विभिन्न राजनैतिक दलका 15 जना तथा स्वतन्त्र 4 जना उम्मेद्वार रहनु भएको छ। पूर्व खानेपानी मन्त्री समेत रहनु भएकी बिना मगर नेपाली कम्युनिष्ट पार्टीबाट यस क्षेत्रमा चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ। 2074 सालमा निर्वाचित भई मन्त्री बन्नु मगर संसदीय निर्वाचनमा 2070 र 2079 पराजित हुनु भएको थियो।
मैले मेरो क्षमताले भ्याएसम्म यो गाउँ यो ठाउँको समग्र समाज परिवर्तनको विकास हुँदै राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वाधीनताका सवालमा लड्ने सन्दर्भमा म प्रतिबद्ध छु।
जेन्जी पुस्ताको प्रदर्शनपछि विगतै प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ पुनः एमालेको तर्फबाट उम्मेद्वार बन्नु भएको छ। प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री समेत रहिसक्नु भएका तामाङ 2079 भारी मतान्तरले तत्कालीन गठबन्धनलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हुनु भएको थियो।
म त्यो पनि स्वीकार धेरै गर्न सकिया छैन, तर जनताको शिर झुकिने कुनै पनि काम गरेको छैन। हामी त यहाँको प्रतिनिधि हो नि त, आफू भएको बेला यो ठाउँको लागि केही गर्न सक्यो, नीति निर्माणमा केही आवाज उठाउन सक्यो, केही बदलाव लिन सक्यो भने म त्यो काममा मात्रै ध्यानमा छु।
नेपाली कंग्रेसले यसपटक युवा पुस्ताको प्रतिनिधित्व गर्ने गरी गोपी प्रसाद उपाध्यायलाई उम्मेद्वार बनाएको छ। विद्यार्थी राजनीतिबाट उदाउनु भएका उपाध्याय सामाजिक सेवा मार्फत परिचित हुनुहुन्छ। यो गाउँको दलित, यो गाउँको जनजाति, यो गाउँको थारू, यो गाउँको सुकुम्बासी, यो गाउँको आरक्षित पीड़ित भूमिहीनलाई राज्यसँग जोड्नका लागि यो ठाउँबाट मैले जनताको सेवकका रूपमा जनताका बीचमा मेरो पार्टीले मलाई प्रतिनिधिका रूपमा पठाएको छ। नयाँ शक्तिका रूपमा उदय रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी उम्मेद्वार हुनुहुन्छ। सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्व उहाँको मुख्य मुद्दा हो।
मेरो उम्मेद्वारी भ्रष्टाचारका विरुद्ध र सुशासनका लागि पनि हो र जेएनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गर्दै धेरै नीति र नियमहरू संसदमा पनि हामीले बनाउनु पर्ने छन्।
यस क्षेत्रमा सीमा अतिक्रमण, भूमिहीन र सुकुम्बासु समस्या, आरक्षण पीड़ित, भाडी तथा डुबान जस्ता समस्या प्रमुख रूपमा देखिएका छन्। सड़क सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी, भन्सार नाकाको स्तरोन्नति तथा भौतिक पूर्वाधार विकास नै मतदाता बीच मुख्य बहसका विषय बनेका छन्। सबै उम्मेद्वार विकास र समृद्धिको नारा लिएर मैदानमा हुनुहुन्छ। उम्मेद्वारको पृष्ठभूमि, प्रतिबद्धता र घोषणा पत्रको मूल्याङ्कन गर्दै सही प्रतिनिधि छनौट गर्ने जिम्मेवारी अब मतदाताकै हातमा छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रजातन्त्र स्थापनाका लागि मधेसले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। आज सर्लाही निर्वाचन क्षेत्र नम्बर 4 आयोजित सभामा सभापति थापाले मधेसको शैक्षिक गुणस्तर सुधार अपरिहार्य रहेको बताउनुभयो। सभापति थापाले अबको 10 वर्षपछि सूचना प्रविधिको क्षेत्रबाट राम्रो आमदानी गर्न सकिने दावी गर्दै त्यसका लागि बाल्यकालदेखि नै गणित र विज्ञानमा बलियो आधार बनाउनु आवश्यक रहेको बताउनुभयो। सरकारले नेपाल बीमा प्राधिकरणको कार्यकारी अध्यक्षमा कामकाज गर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई तोकेको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज बसेको मन्त्री परिषद बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको कार्यकारी अध्यक्ष पदमा कामकाज गर्ने गरी मन्त्रालयका सचिव पौडेललाई तोक्ने निर्णय गरेको गृहमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ओम प्रकाश अर्यालले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले 4 जलविद्युत आयोजना लाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। प्रवक्ता अर्यालले सुती खोला जलविद्युत आयोजना, तामाकोशी 5 जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेती खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभयो। लमजुङ तनहु जोड्ने मुख्य सड़क डुम्रे बेसी शहर सड़क आजदेखि 3 लागि बन्द भएको छ। त्यस सड़क खण्ड अन्तर्गत लमजुङ बेसी शहर नगरपालिका 1 उदीपुर पहिरोनी र सड़क खण्ड कालोपत्री गर्नका लागि आज बिहान 11 बजेदेखि 14 बेलुका 6 बजेसम्म सड़क बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। बाँकेमा अझै पनि कुष्ठरोगको प्रभाव उच्च देखिएको छ। जिल्लाको नरैनापुर गाउँपालिकामा कुष्ठ रोगी सबैभन्दा बढ़ी भेटिएका छन् भने यसबाट मधेसी समुदाय अझ बढ़ी प्रभावित भएको देखिन्छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेमा चालू आर्थिक वर्षको 6 86 नयाँ कुष्ठरोगी पहिचान भएका छन्। साउनदेखि पुष महिनासम्म 57 पुरूष र 29 महिला गरी 86 कुष्ठरोगी पहिचान भएका हुन्। जानकी गाउँपालिका तेनीस्थित छाला डेडिकेटेड साइनिङ अस्पताल बाँकेले विश्व कुष्ठरोग दिवसको अवसरमा कुष्ठरोगको पछिल्लो अवस्थाबारे जानकारी दिएको छ। अस्पताल प्रमुख मंगल बहादुर थारू:
यो अस्पतालमा हरेक वर्ष बिरामीहरू निकै उच्च संख्यामा पत्ता लाग्ने गर्छन्। गत वर्ष 74 नयाँ कुष्ठरोगी फेला परेका थिए विभिन्न जिल्लाको भने 2082-83 यो 6 86 नयाँ कुष्ठरोगी बिरामीहरू पत्ता लाग्नु भएको छ।
86 नयाँ कुष्ठरोगी मध्ये बाँकेका 36, बर्दियाका 12, जाजरकोट, रुकुम र कैलालीका 5, अछामका 3, दैलेखका 2, दाङ, प्युठान, रोल्पा र सल्यानका 1 र भारतीय 14 छन्। जिल्लामा कुष्ठरोगको सबैभन्दा बढी प्रभाव नरैनापुरमा छ। मधेसी समुदाय धेरै प्रभावित छ। अस्पतालमा बाँके, बर्दियासँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गर्दछन्। साइनिङ अस्पतालमा 6 उपचार गराइरहनु भएका रोल्पाका 1 कुष्ठरोग प्रभावित बिरामी:
यताको हातखुट्टा भाँचे सुन्नेर र फुट्ने छ, आएर 6 बसेर उपचार भएर फेरि मेरो पुरा रेक्सन आउँछ। समय समयमा यिनी पुरा तिर्खाइतिर्खा आउने, मुखभरी काम गर्न सक्दैन।
नेपालमा सन् 2010 नै राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भइसकेको छ, तर बाँकेमा भने कुष्ठरोगको प्रभाव दर उच्च देखिएका कारण अझै चुनौती देखिन्छ। पुनः एकपटक कुष्ठरोगको निदान र उपचारमा क्रियाशील साइनिङ अस्पतालका प्रमुख थारू:
बाँकी जिल्ला सधैँ नै प्रति 10,000 जनसंख्यामा 1 बढी प्रभाव दर रहेको, प्रिभिलेन्स रेट रहेको जिल्ला हो। हरेक वर्ष यो जिल्ला अहिलेसम्म निवारणको स्थिति त्यो भनेको प्रति 10,000 जनसंख्यामा 1 कममा कुष्ठरोगीको संख्या ल्याउन सकेको छैन।
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। यो रोगको उपचार नगर गरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वास प्रश्वासको माध्यमबाट सर्ने गर्दछ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
दैलेखमा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। भैरवी गाउँपालिका पाँच गढी गाउँका 78 वर्षीय प्रदीप सिंहको बँदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। यस्तै आजै दिउँसो बँदेलको आक्रमणबाट भैरवी गाउँपालिका छ कुर्माकोटमा बारीमा काम गरिरहेका दुईजना गम्भीर घाइते भएका र उनीहरूको दैलेख अस्पतालमा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर मनोज विश्वकर्माले जानकारी दिनुभयो। ताठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिराहामा किशोरीलाई लक्षित गर्दै एचपीभी विरूद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ। पहिलो चरणमा यही माघ 25 फागुन 2 गतेसम्म 8 स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा आगामी फागुन 4 10 गतेसम्म बाँकी 9 पालिकामा अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय सिराहाकी खोप निरीक्षक सुनिता कडेलले बताउनुभयो। विद्यालय छोडेका 11-14 वर्ष उमेर समूहका बालिका पनि यस अभियानमा समावेश गरिने उहाँले बताउनुभयो। अभियान अन्तर्गत कक्षा 6 अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका 10 वर्ष पूरा भई 11 वर्ष ननागेका बालिका तथा गत वर्षको खोप अभियानमा छुटेका कक्षा 7 10 सम्मका छात्रलाई लक्षित गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको बासिलान प्रान्तमा आज एक यात्रुवाहक डुंगा डुब्दा कम्तीमा 18 जनाको मृत्यु भएको छ। डुंगामा 350 भन्दा बढ़ी यात्रु सवार रहेकामा अझै 24 जना बेपत्ता रहेका बताइएको छ। अधिकारीहरूले 315 भन्दा बढ़ीको उद्धार गरिसकेको जनाएका छन्। फिलिपिन्समा आधी र पुराना डुंगाको प्रयोगका कारण डुंगा दुर्घटना भइरहने गरेको छ। अमेरिकामा आएको विनाशकारी हिउँ आँधीमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। आँधीका कारण विद्यालय, सड़क सञ्जाल र विद्युत आपूर्ति बन्द भएका छन् भने हजारौं उडानहरू समेत रद्द गरिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सस र न्यू इंग्ल्याण्ड लगायत 12 राज्यमा आपतकाल घोषणा गर्नुभएको छ। संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले प्रभावित क्षेत्रमा आपतकालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोली तयारी अवस्थामा राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भारी हिउँले प्रभावित क्षेत्रहरूमा 800,000 मानिस विद्युत आपूर्तिबाट वञ्चित भएका छन्। मेक्सिको एक फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको छ। मध्य राज्य ग्वानाजुताओ स्थित सलामानका शहरमा रहेको फुटबल मैदानमा भएको आक्रमणमा अन्य 12 जना घाइते भएका स्थानीय अधिकारीहरूले जनाएका छन्। 10 जनाको घटनास्थलमै र 1 जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। सो शहरमा शनिबार राति पनि मानव अवशेष सहित 4 झोला फेला परेको थियो। ग्वानाजुताओ एक समृद्ध औद्योगिक केन्द्र तथा लोकप्रिय पर्यटन गन्तव्य हो। सामूहिक हिंसाका कारण उक्त शहर हाल देशको सबैभन्दा घातक राज्य बनेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। 74 अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा सोमबार विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने स्पष्ट पार्नुभयो।
प्राथमिक रूपमा भन्सार बिन्दु भनेको व्यापार सहजीकरण गर्ने, तर यी क्षेत्रले अहिले के पनि माग गरिरहेको छ भने भन्सार व्यापार सहजीकरण, भन्सार सहजीकरण व्यापारको लागत घटाउने एकातिर उद्देश्य राख्नु ठिक छ, त्यो परम्परागत उद्देश्य हो, त्यो ठिक छ भने अर्कोतिर गएर हाम्रो अर्थतन्त्रलाई उत्पादनमा आधारित उत्पादनशील उद्योगहरूलाई बढावा पुग्ने गरी र मुलुकभित्रै हाम्रो अर्थतन्त्र मुलुकभित्रैको आर्थिक गतिबाट विस्तार गर्नको निमित्त सहयोगी हुने गरी हाम्रा भन्सारका नीतिहरू, भन्सारको प्रशासकीय कार्यविधिहरू अगाडि बढ्नुपर्छ।
कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार क्षेत्रमा केही व्यवहारिक सुधार आवश्यक रहेको बताउनुभयो। भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले भन्सार सुधार तथा आधुनिकीकरण योजनाले व्यापार सहजीकरण, राजस्व संकलन, सूचना प्रविधिको प्रयोग र संगठनात्मक सुदृढीकरणमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर उत्पत्तिको प्रमाणपत्र राष्ट्रिय एकद्वार प्रणाली मार्फत जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा 5 लाख भन्दा माथिको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थामा संशोधन आवश्यक रहेको बताउनु भएको छ। यही माघ 1 गतेदेखि नगद कारोबारको सीमा 5 लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सृजना गरेको निजी क्षेत्रले जनाएको छ। उहाँहरूले बैंकिङ पहुँच र यसको प्रयोग देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा 5 लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायलाई समस्या सृजना गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचीन कुमार थैवले अवैध व्यापार नियन्त्रण, आर्थिक विकास, राजस्व संकलन तथा वैदेशिक व्यापार सहजीकरणका लागि पारदर्शी र प्रविधि मैत्री भन्सार प्रणाली विकास गर्न जोड़ दिनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक 3.07 अंकले घटेर 2769.09 बिन्दुमा कायम भएको हो। कारोबारमा जलविद्युत, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको उपसूचक बढ़ेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सोमबार छापावाल सुनको भाउ तोलामा 5,200 रूपियाँले बढ़ेर 3,09,000 रूपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको भाउ तोलाको 3,03,800 रूपियाँ थियो।
वहाँ हुनुहुन्थ्यो अच्युत आर्याल। अब खेल समाचार अजय बमबाट।
नेपाल आईसीसी महिला टी20 विश्वकप ग्लोबल छनौटको पहिलो चरणबाटै बाहिरिएको छ। सोमबार किर्तिपुर स्थित त्रिवी क्रिकेट रंगशालामा सम्पन्न समूह बीको अन्तिम खेलमा स्कल्याण्डसँग 72 रनको फराकिलो हार बिहोले सँगै नेपालको यात्रा पहिलो चरणमै सीमित भएको हो। स्कल्याण्डले दिएको 140 रनको मध्यम लक्ष्य नेपालले पछ्याउन सकेन। नेपालले 13.5 ओभरमा सबै विकेट गुमाउँदै मात्र 68 रन बनाउन सक्यो। नेपालका लागि रोम थापाले अभिजित 14, बिन्दु रावलले 14 र रुबिन छेत्रीले 10 रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। स्कटल्याण्डका लागि अप्ताह मकसुदले सर्वाधिक 3 विकेट लिइन्। त्यस्तै क्याथरिन फेजर र कप्तान क्याथरिन ब्राइसले समान 2 विकेट लिए। यसै गरी राहेल स्टेल र ओलिभिया बेलको नाममा 1-1 विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित 20 ओभरमा सबै विकेट गुमाउँदै 140 रनको एकफल तयार पारेको थियो। स्कटल्याण्डका लागि प्रियनाज चटर्जीले अभिजित 45, एल्सा लिस्टरले 22, सारा ब्रासले 18, मेगन म्याकुकले 17 र रायल स्टेलले 11 रन बनाए। नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक 4 विकेट लिए। त्यस्तै रुमिना छेत्रीले 3 विकेट लिँदा रिया शर्मा, सीता राणा मगर र कविता जोशीले समान 1-1 विकेट लिए। यो हारसँगै 4 खेलमा 2 अंक जोडेको नेपाल समूह बीको 4 स्थानमा रह्यो। जित निकालेको स्कल्याण्डले भने समान खेलबाट 4 अंकका साथ सुपर सिक्सको यात्रा तय गरेको छ। स्कल्याण्डको जितसँगै थाइल्याण्ड पनि सुपर सिक्समा पुगेको छ। राष्ट्रिय लीग अन्तर्गत सोमबार सातो बाटो स्थित एन्फा मैदानमा सम्पन्न 2 खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्ती क्लबले जित निकालेका छन्। पहिलो खेलमा मनाङ मर्स्याङ्ती क्लबले काक्री बिहार क्लबलाई 5-1 गोलले पराजित गर्दै राष्ट्रिय लीगमा पहिलो जित हात पार्यो। यस जितसँगै मनाङले 4 खेलबाट 3 अंक जोड्दा काक्री बिहार समान खेलबाट अंक विहीन रह्यो। दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले श्री भगौती क्लबलाई 1-0 गोलले पराजित गर्यो। खेलको 37औं मिनटमा श्री भगौतीका विभव चौधरीले गोल गरेको आत्मघाती गोल नै पुलिसको जितमा निर्णायक बन्यो। यस जितसँगै पुलिसले महत्वपूर्ण 3 अंक जोड्यो।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 21.8, न्यूनतम 8.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 18.6, न्यूनतम 3.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.5, न्यूनतम 8.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 23.6, न्यूनतम 5.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आयोगद्वारा निर्वाचन आचार संहिता कार्यान्वयनमा कडाई, आचार संहिता उल्लंघन गर्ने राजनैतिक दल, उम्मेद्वार, सरकारका पदाधिकारी र गैर सरकारी संस्थासँग स्पष्टीकरण माग। बाँके जिल्लामा कुष्ठरोगको प्रभाव अझै उच्च। लमजुङ तनहु जोड्ने डुम्रे बेसी शहर सड़क आजदेखि तीन दिनसम्म बन्द रहने, फिलिपिन्समा एक डुंगा डुब्दा कम्तीमा 18 जनाको मृत्यु र नेपाल आईसीसी महिला टी20 विश्वकप ग्लोबल छनौटको पहिलो चरणबाटै बाहिरियो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो, 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।